नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईँलाई स्वागत छ। तपाईँको साथमा छु मनोज केसी र मेरो साथमा प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठ। कार्यक्रम सड़क र सवारी तपाईँले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रम सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम हो। यहाँ हामीले सदैव सुरक्षित यात्राका लागि हामी आफैले अपनाउ सकिने विभिन्न सावधानीका कुरा गर्छौं। त्यस्तै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र यसको समाधानका लागि गर्न सकिने प्रयासका कुरा गर्छौं। साथै विभिन्न गाड़ी अनि गाड़ीका पार्ट पूर्जा, सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेलामा प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि चर्चा गर्छौं।
भेनी ट्राफिक नियममा नाम भइस भैले माना भइस भैले नियम मिस्ना हुँदैन कसैले ट्राफिक नियम यात्रु चालकलाई सडक यात्रा छिन भरको भए नि सचेत बनाउ जुनी भरिलाई।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अङ्कमा मसँग छ ट्राफिक अपडेट तथा सड़क र सवारी सम्बन्धी गतिविधि। त्यस्तै आजको कार्यक्रममा 7 वर्ष पहिले निर्माण सुरु भएको चाबिलदेखि साँखुसम्मको धेरै स्थानमा बाटो निर्माण अहिले पनि अलपत्र रहेका कारण चाबिल साँखु सड़क खण्डको थलीमा स्थानीय बासिन्दाले जुन सड़क बन्द गरेर आन्दोलनमा उत्रेका छन् त्यस विषयमा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिमखडासँग गरिएको कुराकानी पनि छ।
उहाँहरूको माग थियो त ठेका हाल्नुभन्दा पहिला म यो माग राख्छु भन्नुपर्थ्यो नि त उहाँहरूले नि कि सक्दिनु भन्नुपर्थ्यो, अर्को आउँथ्यो होला नि। सधैँ यस्ता कुरा गरेर सरकारलाई अझै राख्ने, उहाँहरू परम शत्रु हुन् यो देशका, हो नि, गर्नुपर्थ्यो। उहाँहरूको माग त यो गर्छौँ हामी भनेर पहिले कमिटमेन्ट गर्नुपर्थ्यो नि त। हामीले नबुझेको कुरा हामीले बोल्न मिल्छ? हाम्रो नागरिकलाई परे असुविधा उहाँहरूलाई थाहा छ? प्रत्यक्ष त आएर देख्नुहुन्छ, नारा दिनुहोस् न, इसान सरकारलाई राय दिनुहुन्छ, आफू भाग्नुहुन्छ।
कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले ट्राफिक जाममा परेका बेला हर्न बजाइरहनेहरूलाई तपाईँ के भन्नुहुन्छ भनेर सोधेका छौँ। प्रतिक्रिया लेख्दै गर्नुहोला, कार्यक्रमको अर्को अङ्कमा हामी प्रसारण गर्नेछौँ। सिधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विषयमा विभिन्न विषयवस्तुमा चर्चा गर्छौँ। अब कार्यक्रमलाई अघि बढाउँ ट्राफिक अपडेटबाट। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँको दक्षिण ढोका थली हुँदै साँखु आउने जाने सवारी आवागमन अहिले चल्न थालेको छ। सड़क मर्मतको माग राख्दै थली मिलन चोकमा स्थानीयले सड़क अवरुद्ध गर्दा मुख्य सड़कमा सवारी आवागमन प्रभावित भएको थियो। थली हुँदै साँखु जाने आउने सवारी साधनलाई जोरपाटी सुन्दरी जल हुँदै आउने जाने व्यवस्था मिलाइएको छ। त्यस्तै ललितपुरको साधो बाटो हरिसिद्धि सड़क खण्डमा पनि स्थानीयले सवारी आवागमन बन्द गरेका छन्। यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थान र नाकाहरूको सवारी आवागमन भने सामान्य रहेको छ। सवारी चलाउँदा संयमित भएर चलाउनको लागि सम्पूर्ण चालकहरूलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हिजो एक कार्यक्रम गरी विश्व निकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वरबाट खटिएका ट्राफिक स्वयंसेवक विद्यार्थीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ। कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले विश्व निकेतनका विद्यार्थीहरू ट्राफिक स्वयंसेवकहरूका रूपमा आउँदा उनीहरूलाई प्रमाणपत्र दिएर सम्मान गर्नुभएको हो। कार्यक्रममा विश्व निकेतनका विद्यार्थीहरूले उमेश राज जोशीसँग सड़क सुरक्षा सम्बन्धी अन्तर्क्रिया समेत गरेका थिए। महाशाखाले सड़क सुरक्षा तथा सड़क प्रयोग गर्दा पूर्ण रूपमा फुटपाथ, ओभरहेड ब्रिज तथा जेब्रा क्रसिङको प्रयोग लगायत ट्राफिक नियम पालना गर्नेतर्फ उत्प्रेरित गराउनका लागि गीता एभिएसनका 35 जना विद्यार्थीलाई ट्राफिक स्वयंसेवक का रूपमा प्रशिक्षण प्रदान गरी परिचालन गरिएको थियो। पिक आवर समयमा काठमाडौँ उपत्यकाको पुतली सडक, पद्मोदय मोड, रत्न पार्क, वीर अस्पताल र नयाँ बानेश्वरमा ट्राफिक स्वयंसेवकका रूपमा उनीहरूले काम गरेका थिए। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामसा पथमा सञ्चालित प्रहरी हवलदार, प्रहरी जवान, लक्षित नागरिक मैत्री सेवा एवं मानव अधिकार विशेष अनुशिक्षण तालिम महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीको प्रमुख आतिथ्यतामा हिजो आयोजित एक कार्यक्रमका बीच सम्पन्न भएको छ। 8 महिलासहित 35 जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको उक्त अनुशिक्षणमा प्रशिक्षार्थीहरूलाई प्रहरीले नागरिक तथा सेवाग्राहीसँग गर्नुपर्ने व्यवहार, नागरिक मैत्री व्यवहार र लैङ्गिक सचेतना, मानव अधिकार, स्थानीय संस्कृति, परम्परा, भाषा र प्रचलनको सम्मान सहितको प्रहरीले गर्नुपर्ने कार्य जस्ता विभिन्न विषयका स्रोत व्यक्ति एवं विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक तथा स्तरीय ढङ्गबाट सञ्चालन गरिएको कुरा सो समारोहमा जानकारी गराइएको थियो। महाशाखाले ट्राफिक प्रहरीलाई उत्प्रेरणा र व्यावसायिक प्रकृतिका अनुशिक्षण कार्यक्रमहरू निरन्तर रूपमा प्रदान गरिरहेको छ। कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी अधिकृतहरू तथा अतिथि प्रशिक्षकहरूको समेत उपस्थिति रहेको थियो। चैत 7 गते सोमबार यता यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने 133 ट्याक्सी चालकहरू कारवाहीमा परेका छन्। ट्राफिक अपडेटपछि अब सडक र सवारी सम्बन्धी केही समाचार। सरकारले अनलाइन आवेदन दिएको 1 महिनाभित्रै सवारी चालक अनुमति पत्र लिन पाउने प्रणालीको विकास गर्ने तयारी थालेको छ। आवेदन दिएको 2 वर्षभन्दा लामो समय कुर्नुपर्ने अवस्था भएपछि यातायात व्यवस्था विभागले आगामी दिनमा 1 महिनामै सवारी चालक अनुमति पत्र लिन पाउने व्यवस्था गर्न लागेको हो र आवेदकले आवेदन दिँदा कुनै पनि सेवा कार्यालयमा 1 महिनाभन्दा बढी समय लाग्ने देखिएमा आवेदन नलिने गरी प्रणाली विकास गर्न लागेको विभागको भनाइ छ। पछिल्लो समयमा हेर्दा कम्प्युटर प्रणालीमा आवेदकको संख्या धेरै तर सम्पर्कमा आउने सेवाग्राहीको संख्या एकदमै कम भएकाले लाइसेन्स लिन चाहने सेवाग्राहीका लागि मात्र यस्तो प्रणाली बनाउन लागि हो। आगामी जेठ 15 गतेसम्म बाँकी 5,72,000 सवारी चालक अनुमति पत्र वितरण गरिसक्ने र त्यसपछिका सेवाग्राहीले 1 महिनाभित्रै स्मार्ट सवारी चालक अनुमति पत्र प्रयोग गर्न सक्ने विभागले दावी गरेको छ। आवेदन दिने तर ट्रायल परीक्षामा सहभागी हुन आउनेको संख्या एकदमै कम भएपछि विभागले 1 देखि 14 दिनका आवेदकलाई एकै दिनमा ट्रायल दिने व्यवस्था गर्नेछ। परीक्षाका लागि आवेदन दिने, होल्ड गर्ने तर अत्यावश्यकले पालो नपाउने भएपछि वास्तविक आवेदकलाई मात्र सेवा दिनका लागि प्रणालीमा सुधार गर्न लागेको विभागले जनाएको छ। संघीय सरकारले नै विद्युतीय गाडी चलाउने नीति लिएर इन्जिनको जुन अन्य इन्जिनको तुलनामा नगण्य मात्रामै कर लगाएर गाडी आयात गर्न दिइरहेको समयमा बागमती प्रदेश सरकारले विद्युतीय ट्याक्सी सञ्चालन कार्यविधि निर्माण गर्ने तयारी गरेको छ। बागमती प्रदेश सरकारले आफैले पनि विद्युतीय सार्वजनिक यातायात चलाउने तयारी गरेको भए पनि नयाँ प्रदेश सरकार गठन भएसँगै यो योजना अलपत्र परिरहेको छ। अहिले प्रदेश सरकार विद्युतीय ट्याक्सी सञ्चालन गर्न दिने योजनामा रहेको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताउनु भएको छ। प्रदेश सरकारले राम्रो मनसायले यो काम गर्न लागेको हो भने सरकारवाला निकायहरूसँग छलफल हुनुपर्छ। नेपालमा सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न सक्दैन भन्ने कुरा हाम्रो विगतले देखाएको छ। ट्रली बसदेखि साझा यातायातसम्म सञ्चालनमा सरकार असफल भएको दृष्टान्तबाट सिकेर निजी क्षेत्रलाई विद्युतीय ट्याक्सी सञ्चालन गर्न दिने कुरामा हामी प्रष्ट छौँ भनेर मुख्यमन्त्री पाण्डेले बताउनु भएको छ। उहाँका अनुसार अहिले नेपाल विद्युत प्राधिकरणदेखि ऊर्जा मन्त्रालयसम्म र वातावरण मन्त्रालयदेखि नागरिक तहसम्म विद्युतीय गाडी चलाउनु पर्ने र हाम्रो आफ्नै विद्युतको प्रयोग बढाउँदै पेट्रोलियम पदार्थ आयात घटाउनु पर्ने विषयमा एकमत रहेको देखाइएको छ। त्यही कारण विद्युतीय ट्याक्सीको सञ्चालन कार्यविधि निर्माण गर्नुपर्ने देखिन्छ। अटोमोबाइल व्यवसायी भने प्रदेश सरकारले सरकारवालाहरूसँग छलफल बिना नै विद्युतीय गाडीको स्पेसिफिकेसन निर्माणमा जुटेकाले कुनै व्यक्ति वा व्यावसायिक घराना हेरेर प्रदेश सरकारले काम गर्न खोजेको हो कि भन्ने शङ्का गर्छन्। विगतमा पनि ट्याक्सीको मापदण्ड निर्धारण गर्दा निकै ठूलो चलखेल भएको र ऐन नै परिमार्जन गरेर 800 सिसीभन्दा माथिका गाडीलाई ट्याक्सी बनाउन मिल्ने व्यवस्था गरिएको थियो। अहिले पनि कुनै व्यावसायिक घरानाको लागि प्रदेश सरकारले सरकारवालासँग छलफल नगरी काम अगाडि बढाउन लागेको हो कि भन्ने आशंका धेरैले गरेका छन्। देशले नै विद्युतीय सवारी साधनको प्रयोग बढाउने नीति लिएको समयमा बागमती प्रदेश सरकारले विद्युतीय ट्याक्सीको मापदण्ड निर्धारण गर्न लाग्नुलाई सकारात्मक रूपमा लिनुपर्ने देखिन्छ। तर यस्तो मापदण्ड निर्धारण गर्दा विज्ञ टोली गठन गर्नुपर्छ, किनभने अहिले पनि विद्युतीय सवारी साधन विश्व बजारको लागि नयाँ खोज र अन्वेषणकै विषय रहेको छ। फेरि मोटरसाइकल र स्कुटर ट्याक्सी सेवाको कुरा गरौँ। बागमती प्रदेश सरकारले मोटरसाइकल तथा स्कुटर ट्याक्सी सेवालाई व्यवस्थित गर्न भन्दै कानुन निर्माण गर्ने भएको छ। त्यसको लागि प्रदेश सरकारले काम अगाडि बढाउन लागेको हो। बागमती प्रदेशमा टुटल, पठाउ लगायतका एक दर्जनभन्दा बढी राइड सेयरिङ कम्पनीले मोटरसाइकल तथा स्कुटरमा भाडा लिएर मानिस बोक्न थालेको लामो समयपछि प्रदेश सरकारले कानुन निर्माण गर्न लागेको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताउनु भएको छ। अहिले हामी सबै किसिमका सरकारवाला निकायका मानिसहरूसँग परामर्शमा छौँ। यसलाई व्यवस्थित गर्नुको विकल्प छैन, त्यसैले सबैको सुझाव अनुसार नयाँ कानुन बनाएर यसलाई व्यवस्थित योजना निर्माण गर्न लागिएको हो, उहाँले बताउनु भएको छ। अहिले उपत्यकाको सडकमा करिब 1,00,000 धेरै मोटरसाइकल तथा स्कुटर ग्राहकको खोजीमा हिँड्दा सडक नै अस्तव्यस्त बन्दै गएको इङ्गित गर्दै उहाँले भन्नुभयो, कानुन बनेपछि आवश्यक संख्यामा दर्ता गरेरै यस्ता साधनलाई ट्याक्सीको रूपमा प्रयोग गर्न सकिन्छ। विकसित मुलुकमा पनि मोटरसाइकल तथा स्कुटरले ट्याक्सी सेवा प्रदान गर्ने गरेको र नेपालमा पनि ठूलो संख्यामा यही पेसामा मानिस लागेका कारण यसलाई व्यवस्थित गर्नु परेको उहाँको भनाइरहेको छ। विश्वमा धेरै देशमा यस्तो सेवा दिने कम्पनी खोलेका छन्। यसमा नेपालीले नै नयाँ काम गर्न पाउने गरी कानुन निर्माण गर्दा फाइदा हुने कुरा पनि देखिएको छ। नेपालमा यसअघि कानुन विपरीत भाडामा मानिस बोकेको भन्दै टुटल, पठाउ जस्ता कम्पनीसँग आबद्ध भएर काम गर्दै आएका चालकलाई ट्राफिक प्रहरीले बेला बेलामा कारवाही गर्न थालेसँगै यस्तो गर्न निर्देशन आएको थियो र त्यसपछि कानुन निर्माण गरेर यस्ता साधन सञ्चालन गर्न दिइने बताइए पनि अहिलेसम्म कानुन निर्माणको प्रक्रिया समेत सुरु नभएको देखिएको छ र निजी साधनको रूपमा दर्ता भएका साधनले भाडा लिएर मानिस ओसार पसार गर्नु गैर कानुनी मानिन्छ। यसै पनि त्यसैले यसलाई कानुनी मान्यता दिन कानुन बनाउन लागिएको हो। विद्युतीय गाडीकै चर्चा छ, फेरि विद्युतीय गाडीकै प्रसङ्ग। विश्वको सबैभन्दा ठूलो इभी बजारको पहिचान बनाएको चीनले विद्युतीय सवारी साधनमा नयाँ खोजलाई निरन्तर चलाइरहेको छ। विश्वभर विद्युतीय कारको मूल्य कसरी घटाउन सकिन्छ भन्ने बहस चलिरहेको छ। यस्तोमा युरोप, अमेरिका र अन्य एसियाली देशले बनाएका इलेक्ट्रिक कारको मूल्य उच्च रहेकोमा चिनिया कम्पनीले चाङली नामको इलेक्ट्रिक कार $900 मूल्य तोकेर बजारमा ल्याएको छ। कार उत्पादनका लागि दुईवटा प्रमुख पक्षमा ध्यान दिइनुपर्छ। जस सबैभन्दा पहिला कार निर्माण गर्नुअघि डिजाइन र त्यसपछि उपयुक्त टेक्नोलोजी छनौट गरी गर्ने गरेको पाइन्छ। यी दुवै कामको लागि धेरैभन्दा धेरै अनुसन्धान र त्यसको विकासपछि समय र पैसा लगानी गर्नुपर्ने हुन्छ। यी दुवै चरण पहिलो र खर्चिलो मानिन्छ। दोस्रो चरण सबैले सोचेको पक्ष हो, जहाँ कार उत्पादन गर्न आवश्यक वस्तु र डिभाइसहरू जुटाउनुपर्छ। ठूला कार कम्पनीहरूले पहिलो पक्षमा धेरै खर्च गरेका हुन्छन्, जसका कारण कारहरूमा प्रयोग भएका वास्तविक सामग्रीभन्दा अनुसन्धान विकास तथा कन्सेप्टको इन्जिनियरिङमा धेरै खर्च लाग्छ। तर सबैभन्दा सस्तो इलेक्ट्रिक कार बनाएको चाङ्गीले भने रिसर्च र डेभलपमेन्टको पार्टलाई पुरै व्यवस्था गरी गाडी बनाउन चाहिएको सामानको मूल्यलाई मात्र केन्द्रमा राखेको छ। मुख्य सामग्री भनेको ब्याट्रीपछि अर्को महत्त्वपूर्ण भनेको मोटर हो र त्यसै गरी कम्पनीले यसको लागि कस्ट कम गर्ने उपाय पनि निकालेको छ। यदि सस्तो मूल्यको कार कति स्पिडमा गुड्छ भन्ने प्रश्न पनि स्वाभाविक रूपमा उठ्न सक्छ। कम्पनीका अनुसार यो कारको टप स्पिड 40 किलोमिटर प्रति घन्टा रहेको छ। यसलाई एकपटक फुल चार्ज गरेपछि लगभग 65 किलोमिटर गुडाउन सकिन्छ। कार निकै सस्तो भएपछि यसमा डिजिटल ड्यासबोर्ड र रियर पार्किङ क्यामेरा समेत दिइएको छ। यो कारको टिकाउपन र सुरक्षाको विषयमा भने केही जानकारी प्राप्त भएको छैन। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सडक र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सडक र सवारी सुरक्षाबारे चर्चा गर्छौँ। भर्खरै मैले ट्राफिक अपडेटका साथै सडक र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरेँ। कार्यक्रममा अब केही बेरमा 7 वर्ष पहिले निर्माण सुरु भएर अहिलेसम्म पनि निर्माण सम्पन्न नभएको चाबिलदेखि साँखुसम्मको धेरै स्थानमा बाटोको निर्माण अलपत्र रहेको यो चाबिल साँखु सडक खण्डको थलीमा स्थानीय बासिन्दाले जुन सडक बन्द गरेर आन्दोलनमा उत्रेका छन् यही विषयमा कागेश्वरी मनोरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडा सैनी सिमखडासँग गरिएको कुराकानीको साथमा आउनेछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
सँग घुम्न नगर कोट घुम्न नगर कोट बिपनीमा एक्लो जान मनमा सधैँ चोट मनमा सधैँ चोट घरमै आउला माग्न तिमलाई घरमै आउला माग्न तिमलाई अब धेरै बस्न हुन माइत परिलाई लगनजुराउ पण्डित बाजे लगनजुराउ पण्डित बाजे हे बैशाखमा निकाल दिनु साइत परिलाई हे हे खोली दोभाना लगर ढलके जला वैसा जोबाना ढीला गरे ढलके जला वैसा जोबाना ढीला गरे ढलके जला वैसा जोबाना पाधेरीमा जाउँला एकै साथ जाउँला एकै साथ उकालीमा थक्कै लागे समय दिउँला हात समय दिउँला भान्सा गर्नु घरै बस्नु भान्सा गर्नु घरै बस्नु मै बोकौँला घाँस दाउरा डोक्क भरिलाई बाजा बजाई सिउँदो सजाई बाजा बजाई सिउँदो सजाई लान पाए पुरा हुन्थ्यो डोक्क भरिलाई हे हे सुनको गजुरा नाकुम होटे फिन्च जागे मल्ले हजुरा पुरी मजुनले समाया अल्ले हजुरा नाकुम होटे फिन्च जागे मल्ले हजुरा ल्याई दिउला है पस्मिनाको सल मै सोझोलाई नगरे है छल ल्याई दिउला है पस्मिनाको सल मै सोझोलाई नगरे है छल
आयो है टाटा मोटर्सको
टाटा मोटर्सको हरेक कमर्सियल गाडी खरिद गर्दा क्याश सेल्स विथ एएमसी इन्स्टलमेन्ट बेसिस क्याश सेल्स क्याश ब्याक एक्सचेन्ज र इएमआईमा पाउनुहोस् अविश्वसनीय अफर यो थमाका चैत 17 गतेसम्म मात्र लागू हुनेछ। विस्तृत जानकारीका लागि 9801176000 मिस्ड कल गर्नुहोस्।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
सिधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सुन्दै हुनुहुन्छ सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सडक र सवारी। हामीलाई काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com साथै उज्यालो एपबाट पनि सुन्न सकिन्छ। भर्खरै हामीले एउटा गीत सुनेका थियौँ पश्मिनाको सल, जसमा शब्द रहेको थियो महेश काफ्लेको, सङ्गीत यसमा भोजराज काफ्ले र महेश काफ्लेको, भने स्वर महेश काफ्लेको। कार्यक्रममा अब भने पालो चाबेल साँखु सडक खण्डको थलीमा स्थानीय बासिन्दाले सडक बन्द गरेर आन्दोलनमा उत्रेको विषयमा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडा सैनी सिमखडासँग गरिएको कुराकानीको हामीले उहाँलाई सोधेका थियौँ। सडक निर्माणमा भएको ढिला सुस्तीप्रति स्थानीयको प्रतिक्रियालाई कसरी लिनुभएको छ?
यो त एकदमै स्थानीयको प्रतिक्रिया त जायज छ। किन जायज छ भने विगत 9 सालदेखि यो बाटो बन्नलाई धेरै प्रयासहरू गर्यो, स्थानीय सरकारले पनि पटक पटक प्रयास गर्यो, तिन चारचोटि बैठक राख्यो, तर पनि उहाँहरूले कुनै पनि चासो नदेखायो भने कस्तो खालको ठेकेदारलाई दिए? हामी स्थानीय त मारमा छौँ नि, कति एक्सिडेन्ट पर्छ हाम्रो आँखाले देखिन्छ, प्रत्यक्ष स्थानीय सरकारलाई असर पर्ने काम चाहिँ सङ्घीय सरकारबाट हो या यो यातायात मन्त्रालयबाट कहाँबाट भएको? यो चाहिँ एकदमै गलत भएकै हो।
यो बाटोले कति क्षेत्रलाई चाहिँ जोड्ने पर्छ?
यो बाटो हाम्रो चारेल साँखु सडक भनेर नामाकरण भएको छ। यो चारेल साँखु सडक यो बाटोले मेलम्ची लम्बुदेखि उता नगरकोट सबैतिरको बाटोलाई चाहिँ यसले समेट्छ। भनौँ नाङ्लेबारे पटाब उता खतिवडा गाउँ भनेर यो सबैतिर जाने जक्सनको बाटो आजसम्म बन्दैन। यहाँ स्थानीयको मानसिकतामा के पर्यो भने स्थानीय सरकारले पहल गरेन। हिजो नाराबाजी चल्यो स्थानीय सरकार मुर्दाबाद भनेर, अनि स्थानीय सरकारलाई केही गर्न पनि नदिने, अनि जनताको आँखामा चाहिँ छारो हालिदिन पाइन्छ?
अब नगरपालिकाले हेर्दाखेरि कसको चाहिँ ध्यान आकर्षण कम भएको जस्तो महसुस गर्नु भएको छ?
यो नगरपालिकाले हेर्दा सडकको जुन सडकले राष्ट्रिय योजनाको बाटो आफूले टेन्डर गरेर ठेका लगाउँछ, त्यो लगाइसकेपछि हेर्ने दायित्व उसको हो कि होइन? उसले त हेर्नु पर्थ्यो नि आम नागरिकलाई कति असुविधा परेछ भन्ने कुरा महसुस गर्न सकेन भने सरकारमा भएको अर्थ रहन्छ?
त्यसपछि
यथाशीघ्र हामी अरू केही चाहँदैनौँ। आज पनि बाटो बन्द छ, कति बिरामीहरू अलपत्र परेको अवस्था छ, स्थानीय सरकार निरीह भएर हेरिरहनु पर्ने अवस्था छ। स्थानीय सरकारले पटक पटक अनुरोध गर्दा पनि होइन कि ठेका तोडिदियोस् न, हामी स्थानीय सरकार अझै दुई महिना बाँकी छ, हामी दुई महिनामा बनाउँछौँ बाटो। हाम्रो नगरको बाटो हाम्रो गाउँको बाटो हो, हामीले त असुविधा बाटोले धेरै भएको छ नि। कति एक्सिडेन्ट पर्दाखेरि हामीले हस्पिटल लान नसक्ने अवस्था भएको छ भनेपछि त्यो सरकारले हेर्नु पर्ने कि नपर्ने? होइन सकिँदैन भने स्थानीय सरकारले गर्नु ठेका तोडेर दियोस् न हामीलाई, हामी गर्छौँ भनेर आएकै हौ।
खासमा यो बाटो फराकिलो बनाउन थालिएपछिको समस्या हो अथवा यो बाटो पहिलेदेखि नै यत्तिकै फराकिलो थियो अथवा पहिला साँगुरो बाटो थियो, कस्तो थियो यो प्रारूप अलिकति बताइदिनुहोस् न?
होइन, प्रारूप त पहिला अलिकति साँगुरै बाटो थियो। नेपाल सरकारले एकै सालको नापीमा चाहिँ बाटो बढाउने भनेर एउटा योजना गरेको रहेछ, त्यति बेला इस्टिमेट गरेर छ। तर इस्टिमेट गरिसकेपछि कि त त्यति बेलै लगत कटा गरिदिनु भएको भए हुन्थ्यो, लगत कटा नगरिसकेपछि त स्थानीय जो जो त्यो जग्गा सरकारवाला हुनुहुन्थ्यो उहाँले राजस्व त तिरिरहनु भएको छ, कर तिरिरहनु भएको छ त्यो बाटोको, उहाँलाई क्षतिपूर्ति दियो। कतिपयलाई हामीले सम्झाउन सक्यौँ र भत्काएर सहज गरिदिनु भयो। अहिलेको परिप्रेक्ष्यमा त्यही पाँच छ घर बाँकी छ भनौँ हाम्रो थलीमा चाहिँ, त्यो घरहरूले नभत्काएर हामीलाई मुद्दा हालिदिनु भएको छ। त्यो त हाम्रो आफ्नो पाटोमा रह्यो, गल्ती गर्छ एउटाले, सजाय भन्छ एउटाले, यो कस्तो कानुन हो? दोस्रो कुरा, स्थानीयलाई परेको मार सरकारले देख्दैन, कानुनले पनि देख्दैन। कानुन त हामीले बनाउने हो, कसरी देख्छ भनेपछि सरकारले नदेखिसकेपछि प्रत्यक्ष नागरिकले त स्थानीय सरकार देख्छ, अनि स्थानीय सरकारको कि त दायरामा राखिदिनु पर्थ्यो, स्थानीय सरकारले नै गर्ने अब भनेर ठेका नलगाउनु पर्थ्यो। लगाइसकेपछि अब सकेन भनेपछि एउटा प्रक्रिया त हुन्थ्यो होला, त्यो गरिदिनु भएको भए पनि त हामीलाई सहज हुन्थ्यो नि। आज स्थानीय सरकारको हाम्रो कागेश्वरी मनोरमा शाखा बाटाहरू सबै बनिसके, ढलान र पिच ब्लक छाप्ने काम भयो, मेन बाटोले हामीलाई सधैँ परास्त पार्यो र सुरुका दिनदेखि हामी निर्वाचित भएर आएका दिनदेखि नारा र जुलुस ढुङ्गामुढा त हामीले खाएका छौँ नि, सङ्घीय सरकारले खाइछ, मन्त्रालयले खाइछ र अनि हाम्रो नागरिकको माग त जायज छ नि। बाटो राम्रोसँग बनाइदेऊ, हामीलाई सुविधा सम्पन्न, हामी कर तिरेका छौँ, हामी सुविधायुक्त उसमा हिँड्न पाऊँ, हाम्रा बिरामी समयमा हस्पिटल पुर्याउन पाऊँ र हाम्रा छोराछोरी समयमा कलेज स्कुल पुगुन्, कि नाजायज माग हो र स्थानीयको?
जसले ठेक्का पाउनु भएको छ यो बाटोको लागि जिम्मेवारी पाउनु भएको छ, जो निर्माण व्यवसायी हुनुहुन्छ, उहाँहरूको पनि केही माग होला नि त, जुन माग चाहिँ पुरा भएन होला?
उहाँहरूको माग थियो त ठेक्का हाल्नुभन्दा पहिला म यो माग राख्छु भन्नु पर्थ्यो नि त उहाँहरूले, नि कि सक्दिनु भन्नु पर्थ्यो, अर्को आउँथ्यो होला नि। सधैँ यस्ता कुरा गरेर सरकारलाई अझै राख्ने, उहाँहरू परम शत्रु हुन् यो देशका, भोलि गर्नु पर्थ्यो उहाँहरूको माग त, यो गर्छौँ हामी भनेर पहिले कमिटमेन्ट गर्नु पर्थ्यो नि त। हामीले नबुझेको कुरा हामीले बोल्न मिल्छ? हाम्रो नागरिकलाई परे असुविधा उहाँहरूलाई थाहा छ, प्रत्यक्ष त आएर देख्नुहुन्छ, नारा जुलुसमा स्थानीय सरकारलाई राखिदिनुहुन्छ, आफू भाग्नुहुन्छ, पहिल्यै माग राखेर गर्नु पर्थ्यो नि त उहाँले टेन्डर हाल्दा, म यो चाहिँ गर्छु भनेर। दस नौ वर्ष लगाउन पाइन्छ जनतालाई।
अब अहिले उहाँहरू सम्पर्कमा हुनुहुन्न?
अहिले उहाँहरू अस्ति मात्रै दुई महिना हाम्रो मेयर साहबले राखेर बैठक राखेर दुई महिनाभित्र चाहिँ बनाइसक्ने भने कागज गरेछ। अहिले नागरिकका कुरालाई नहेरौँ, जस्तो थियो पहिला बाटो त्यसैमा मात्र पिच गरेर छोडिदिनुहोस् न भनेर शुद्ध भनिसक्यौँ हामीले। भोलि हामी बढाउने कुरा बढाउँला स्थानीय सरकारले भन्दा त्यो पनि गर्न नसक्ने लापरवाहीको नि सिमाना हुन्छ के।
अब हिजोदेखि जुन त्यहाँ आन्दोलन थालिएको छ भनौँ, सडकमा चाहिँ नि अवरोध खडा गरेर सबैको यात्रालाई चाहिँ प्रभावित तुल्याइएको छ, विशेष गरी अत्यावश्यक अवस्थामा गुड्न पर्ने गाडीहरू पनि रोकिएका छन्, यसप्रति चाहिँ नगरपालिकाले के भन्छ?
यसप्रति चाहिँ नगरवासीको एउटा म गल्ती भन्छु यो, किनभने आम नागरिक आफूले हामीले गरेको कामले हामीलाई नै दुःख नहोस्, किन हामीले अवरोध गऱ्यौँ सरकारलाई केही भएन या माथिल्लो तहलाई केही भएन, दुःख पाउनु त स्थानीय हामीले नै हो। भनेपछि उहाँहरूले जायज माग सम्बन्धित ठाउँमा जान सक्नु भएको भए अझै म आफूले अघि लाग्थेँ, किनभने त्यो बाटोको मार्ग मलाई पनि छ, पटक पटक मैले ढुङ्गा मुढा खाएको छु, पटक पटक जवाब दिनु परेको, जवाब दिँदा म के जवाब दिउँ? सरकारले भोलि बनाउँछ भनौँ भने आँखा चिम्लिदिन्छ, शेरबारले भोलि बनाउँछ भन्दा भाग दिन्छ, फोन उठाइदिँदैन। अब कस्तो खालको सम्झौता गराएको हो सरकारसँग छोड्न सक्ने क्षमता नि हामी तल्लो तहकालाई हुँदो रहेनछ। भनेपछि एकले अर्कालाई दोषारोपण गर्दै किन यो ढिला सुस्ती हुन्छ? आउनु पर्दैन सम्बन्धित निकायले, अनि आम उपभोक्तालाई परेको मारलाई ध्यानमा राख्नुपर्छ कि पर्दैन?
हिजो तपाईँहरूको उपस्थिति उक्त क्षेत्रमा रहँदाखेरि प्रतिक्रिया कस्तो पाउनुभयो?
हिजो एकदमै धेरै नाराबाजी, स्थानीय सरकार मुर्दाबाद, उहाँहरूलाई त के थाहा कि सङ्घीय सरकारले या मन्त्रालयले या सडक विभागले कसले रोकेको भन्दा या सहरी विकासले होला, भनेपछि यो कसको मातहत छ कतिपय स्थानीयलाई थाहा नै छैन। हामीले पटक पटक जवाब दियो, हाम्रो मातहतको बाटो भए बन्थ्यो, हाम्रो मातहतमा छैन, सम्बन्धित निकायमा जाउँ, तर उहाँहरू स्थानीय सरकारकै भर पर बस्नु भएको छ, अनि स्थानीय सरकार निरीह भएर हेर्नुपर्ने अवस्था छ, अनि मुर्दाबादका नारा जुलुस चाहिँ हामी स्थानीय सरकारले खाने?
र अब त्यहाँ स्थानीयवासीले त्यो खालको प्रदर्शन गर्नुभयो र बाटोलाई अवरोध गर्नुभयो, बाटो अवरोध भइसकेपछि त्यो बाटोको प्रयोगकर्ताहरू जो विद्यार्थी हुनुहुन्थ्यो होला, शिक्षक हुनुहुन्थ्यो होला, चिकित्सक हुनुहुन्थ्यो होला, उहाँहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुभयो?
उहाँहरूले बाटो बन्नुपर्छ हो, तर यसरी रोकेर होइन भन्नुभयो कतिपयले, कतिपयले यो नरोकी बन्दै बन्दैन, नेपालको संरचनै त्यस्तो बनेछ भन्नुभयो। विद्यार्थीहरू पनि त बिचरा उनीहरूका जाँच होलान् अथवा कहाँ टाढा पुग्नुपर्ने होला, समस्या त छ नि उनीहरूलाई नि। भनेपछि उहाँ उनीहरूले भनेका कुरा त ठिक हो नि, अब नगराई नजुधी र अवरोध नगरिकन नबनाउने सिस्टम नेपालमा बसिसकेका छ भनेर हिजो ठुलो नारा जुलुस भयो र आज पनि रोकिएको छ बाटो। आज पनि अफिस जाने ती मन्त्रालयमा जानेलाई कतिलाई गाह्रो भएको होला, कलेज जानेको कलेज बन्द भयो, स्कुल जानेको स्कुलै अब जान नपाउने अवस्था भइसक्यो। भनेपछि आजबाट अब काम सुरु गरिदिए पनि भयो भने सम्बन्धित निकायले ध्यान पुर्याउनु पर्ने कुरा हो, यो राष्ट्रिय योजनाको बाटो हो र मेन बाटो हो, शाखा बाटो पनि होइन, शाखा भयो नि विकल्प बाटो प्रयोग गरेर बन्छ भनौँ, शाखा बाटो कायचोरी मनोरञ्जन सबै बनाइसक्यो, अनि हिजो मेयरले नारा जुलुस खान पनि मेयर मुर्दाबाट हुनुपर्ने अवस्था त त्यो होइन होला त्यो।
अब विकल्प के त, यो यो बाटोले अब कहिले चाहिँ मुहार फेर्छ वा भनौँ यसको विकल्प?
अब विकल्प हामीले स्टेट भन्दा सरकारले एकदमै ध्यान दिनु पर्यो, सम्बन्धित निकायले यो बाटो बनाउने, हामी त हामीलाई त भन्न पनि नचाहने रहेछन् कि यो बाटोको माता छ भन्दा पनि बोल्दैनन्। भनेपछि अब सरकारले एकदमै ध्यान दिएर यो राष्ट्रिय योजनाको बाटो हो, आम उपभोक्ता र नागरिक जो हामी उनकै करबाट हरेक संस्थाहरू हाँक्छौँ चलाउँछौँ, कर उठाउन स्थानीय सरकार ताकेता लाउँछ, बाटोको अवस्था त्यस्तो छ, उनीहरूले भन्यो भनेर हामीले चित्त दुखाउने ठाउँ पनि भएन, हो नि हामीले कर उठाएका छौँ नि। भनेपछि सम्बन्धित निकाय राज्यले त्यो बनाउनु पर्ने दायित्व हो कि होइन? उहाँले दायित्व बोध गरेर यथाशीघ्र त्यो बाटो बनाइदिनु भएन यदि भने अब म पनि साथ लागेर सम्बन्धित निकाय धाउनै पर्ने अवस्था छ।
यहाँहरूको पहल चाहिँ कस्तो छ त, अब भनौँ न सम्बन्धित निकाय धाउने त भन्नुभयो,
पहल त पटक पटक भन्दा निर्वाचित भएर आएको 74 सालदेखि हामीले पटक पटक उहाँलाई राखेर सम्बन्धित ठेकदारलाई राखेर सम्बन्धित मन्त्रालयलाई राखेर यानि कि माधव कुमारलाई राखेर रघुवीर महासेठलाई राखेर बैठक राखेर अनुगमन हामीले पैदल हिँडाएका पनि छौँ। अब सुन्ने चाहिँ कसले कि हामी निरीह भएको हो कि सुन्ने कसले हो नै हामी थाहा पाउन सकिरहेको छैनौँ।
अहिले दैनिक त्यो बाटोका प्रयोगकर्ताहरूले ज जसले चाहिँ त्यो बाटो प्रयोग गर्नुहुन्छ स्थानीयवासीदेखि लिएर त्यहाँ जति पनि हुनुहुन्छ त्यो बाटोको प्रयोग गर्नेहरूको स्वास्थ्यप्रति पनि ध्यान आकर्षण गराउँदाखेरि उहाँहरूको स्वास्थ्यको स्थिति कतिको बिग्रेको छ अथवा भनौँ सुधारोन्मुख छ कस्तो छ किनभने धुलो त ज्यादै उड्छ त्यहाँ
अब सुधार कसरी हुन्छ यति एक त कोभिडको महामारी दोस्रोतिर बिएसएनएल धुलो उडेर हिँड्न नसक्ने अवस्था अब त्यो त स्वास्थ्यमा त प्रतिकूल असर पर्ने नै भइहाल्यो नि
हस् यहाँको यो साथ समय अनि यो संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद
हस् धन्यवाद
उहाँ हुनुहुन्थ्यो कागेश्वरी मनोरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिमकडा चाबेल साँखु सडक खण्डको थलीमा स्थानीय बासिन्दाले सडक बन्द गरेर आन्दोलनमा उत्रेको विषयमा हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो हामीले उहाँलाई सोधेका थियौँ सडक निर्माणमा भएको ढिलासुस्तीप्रति स्थानीयको प्रतिक्रियालाई कसरी लिनुभएको छ अब केही बेरमा उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा अघिल्लो अङ्कमा कार्यक्रममा हामीले सोधेको प्रश्न सडकमा सबैले सवारी मापदण्ड पूर्ण पालना गरेर सवारी चलाउँछन् जस्तो लाग्छ तपाईँलाई कतिको लाग्छ यो प्रश्नमा आएको तपाईँको प्रतिक्रिया लिएर आउनेछु त्यसभन्दा अगाडि एउटा गीत सुन्दैछौँ हामी बनकीचरी जसमा शब्द सङ्गीत गोपाल योञ्जनको रहेको छ त्यसै गरी स्वर यसमा रहेको छ प्रार्थना शाक्य र जुना प्रसाईको
Oh, oh, oh.
टाटा मोटर्स को हर एक कमर्शियल गाड़ी खरीद करना कैश सेल्स विथ AMC इंस्टॉलमेंट बेसिस कैश बैक एक्सचेंज र EMI में पाउनुस अविश्वसनीय ऑफर यो धमाका चैत 17 गते सम्म मात्र लागू हुने छ। विस्तृत जानकारी का लागि 9801100600 मा मिस्ड कल गर्नुहोस्।
यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
सिधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सुन्दै हुनुहुन्छ सिप्रेदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारी। हामीलाई काठमाडौँमा 90 MHz उज्यालो online.com साथै उज्यालो एपबाट पनि सुन्न सक्नुहुन्छ। अब भने फेसबुकमा तपाईँले लेख्नुभएको प्रतिक्रिया समेट्ने समय भयो। उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा कार्यक्रमको अघिल्लो अङ्कमा हामीले तपाईँलाई सोधेका थियौँ, सड़कमा सबैले सवारी मापदण्ड पूर्ण पालना गरेर सवारी चलाउँछन् जस्तो लाग्छ तपाईँलाई, तपाईँलाई कतिको लाग्छ भनेर सोधेका थियौँ। यसमा आएका केही प्रतिक्रियाहरू यस्ता रहेका छन्। गोविन्द अर्मजा लेख्नुहुन्छ, रोक्नै पर्ने जेब्रा क्रसमा त रोक्दैनन्, कहाँको नियम पालना भन्नुभएको छ। त्यसै गरी श्रीकृष्ण कार्की लेख्नुहुन्छ, सरकारले सडकमा सवारी साधनलाई सञ्चालनमा ल्याउँदै गर्दा बनाइएका ती ट्राफिक प्रहरीको नियम उल्लङ्घन गर्ने गरी सवारी चालक मनमानी ढङ्गले सडकमा सवारी हाँक्ने क्षमताभन्दा बढी सामान र मान्छे बोक्ने र त्यसै गरी प्रविधि अझै पनि कायमै छ, यस्तो खालको प्रविधि अझै पनि कायमै छ, प्रविधि होइन प्रवृत्ति भन्न खोज्नु भएको उहाँले प्रविधि लेख्नु भएको छ। सरकार पक्षको फितलो कानुन अर्थव्यवस्था आर्थिक कमजोरीले गर्दा नियम थाहा नभएका र भएका सबैले नियम विपरीत कार्य गर्दै आइरहेका छन् भन्नुभएको छ। उहाँले अलिकति अस्पष्ट तरिकाले लेख्नु भएको छ, जे होस् आशय चाहिँ बुझिने खालको छ। एकल यात्री लेख्नुहुन्छ, मैले करिब 20 वर्षको 10 देशमा ड्राइभिङ अनुभव अनुसार नेपालमा एकजनाले पनि पूर्ण रूपमा मापदण्ड पालना गरेर सवारी चलाउँदैनन्। वर्तमान परिस्थितिमा त्यो सम्भव पनि छैन। यहाँ गुणस्तरीय सडक, कडा कानुन र जनचेतना केही पनि छैन। गुणस्तरीय सडक र सवारीमा नियम सम्बन्धी तालिम, त्यसै गरी प्रभावकारी ट्राफिक लाइट र नियम मेच्नेलाई सख्त जरिवानाको व्यवस्था गरियो भने मात्र सवारी नियमलाई व्यवस्थित गर्न सकिन्छ। त्यसै गरी गम्भीर दुवाडी लेख्नुहुन्छ, सडकमा भएका अधिकांश दुर्घटना हुनुको पछाडिको कारण स्मरण गर्दा एक दुई बाहेक सबैले सवारी मापदण्ड र ट्राफिक नियम पूर्ण पालना गरेर चलाउँछन् जस्तो लाग्दैन। सडक पेटीको दायाँ बायाँ छेउमा पैदल र साइकलमा आवतजावत गर्दा समेत असुरक्षित महसुस हुन्छ। हाम्रोतिर स्थानीय बालुवा बोक्ने ट्रिपर, ट्र्याक्टर, बस, मोटरसाइकल, टेम्पो लगायत सवारी साधन चलाउनेहरूले खासै सवारी र ट्राफिक नियम अनुशासनलाई पालना गरेको पाइँदैन। जाने बुझेकाबाट त गल्ती बारम्बार दोहोरिने क्रम घटेको छैन भन्नुभएको छ। त्यसै गरी महेन्द्र लेख्नुहुन्छ, अगाडि ट्राफिक प्रहरी देख्दा ट्राफिक लाइटको सबैले पालना गर्छन् जस्तो लाग्छ, नत्र अरू अवस्थामा भने खासै गर्दैनन्, अझ मोटरसाइकलको त कुरै नगरौँ भन्नुभएको छ। बिआर घिमिरे लेख्नुहुन्छ, सडकको मापदण्ड नभएर गल्ती हुन्छ, तर नजानेर भन्दा पनि जानेर बुझेर अनि मापदण्ड पालना नगर्ने रोगको शिकार तपाईँ हामी भएका छौँ, आफैबाट क्रमिक सुधार गर्नुपर्छ भन्नुभएको छ। त्यसै गरी वीरेन्द्र कुमार ओली लेख्नुहुन्छ, बढीमा 20% मानिसले मात्र पूर्ण पालना गर्ने गरेका छन् होला, मलाई लाग्छ पूर्ण पालना गराउन जरिमाना शुल्कमा वृद्धि गरिनुपर्छ अथवा गराइनुपर्छ भन्नुभएको छ। मिलन बोहरा लेख्नुहुन्छ, सवारी मापदण्ड पालना गर्नुपर्छ भन्ने सबैलाई थाहा छ, तर व्यवहारमा लागू भने भएको छैन, कडा नियम होस्, जय नेपाल भन्नुभएको छ। समग्रमा नियम भए पनि धेरैले पालना नगरेको र त्यसकै कारणले गर्दा सडकमा हुने दुर्घटना चाहिँ नि बढ्दै गरेको आशय देखिएको छ। कारण के हो भने नियममा हामी सबैजना बाँधिन नचाहेर हो या के हो, बाँधिन सकियो भने त नियमले सबैलाई जोगाउँछ होला, सबैलाई सचेत गराउनको लागि पनि यस्ता खालका प्रतिक्रियाहरू आएका छन्। भर्खरै मैले उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा कार्यक्रमको अघिल्लो अङ्कमा सोधिएको प्रश्न, सडकमा सबैले सवारी मापदण्ड पूर्ण पालना गरेर सवारी चलाउँछन् जस्तो तपाईँलाई कतिको लाग्छ भन्ने प्रश्नमा तपाईँले लेख्नुभएको प्रतिक्रिया समेटे। अब आजको प्रश्न, ट्राफिक जाममा परेका बेला हर्न बजाइरहनेहरूलाई तपाईँ के भन्नुहुन्छ, यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्नुहोला। हामी कार्यक्रम सडक र सवारीको अर्को अङ्कमा प्रसारण गर्नेछौँ। अब कार्यक्रममा पालो सवारी साहित्यको यस खण्डमा हामी कुनै पनि गाडीमा भएका लेख रचना तपाईँलाई सुनाउँछौँ। आज यहाँ मसँग एउटा यात्रुवाहक बसको पछाडि लेखिएको साहित्य छ। त्यहाँ लेखिएको थियो, फुल भनौँ भूल सुन्छन्, फूल भनौ भूल सुन्छन्, काँडा भनौ टाढा सुन्छन्, मान्छेको त के कुरा, जमाना उल्टो चलिरहेको छ। तपाईँले पनि यस्तै कुनै गाडीको पछाडि लेखिएको साहित्य मन परेर आफ्नो क्यामेरामा कैद गर्नुभएको छ भने हामीलाई पठाउन सक्नुहुनेछ। सकेसम्म उक्त गाडीको नम्बर पनि नछुटाउनुहोला, हामी कार्यक्रम सडक र सवारीमा तपाईँको नामसहित प्रसारण गर्नेछौँ। अब यिनै सामग्री सँगसँगै हामी सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सडक र सवारीको अन्त्यमा आइसकेका छौँ। आजलाई कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै मनोज केसी बिदा हुन्छौँ। अब हाम्रो भेट आउने सोमबार कार्यक्रम सडक र सवारीको अर्को अङ्कमा हुनेछ। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला। कोरोना महामारीबाट बच्नको लागि भने नियमित सरसफाई, सामाजिक दूरीमा अझै पनि विशेष ध्यान दिनुहोला। सेनिटाइजर र मास्कको उचित प्रयोग गर्नुहोला। भिडभाड बढिरहेको छ, त्यसमा पनि ध्यान दिनुहोला। नमस्कार, शुभ दिन।
एक चम्चा घिउ अनुहार गाडे पनि बलियो छ जिउ।
अनुहार गाडे पानी कसिया छ जिउ।